नमस्कार, हार्दिक स्वागत छ यहाँहरु सम्पूर्णलाई प्रदेशमा साथको विकास प्रति समर्पित एफएम दिनेश एफएम 93.8 मेगाहर्जमा कार्यक्रम तातो बहसको पर्खाइमा बस्नु भएका आदरणीय सम्पूर्ण श्रोता महानुभावहरूलाई हार्दिक स्वागत गर्न चाहन्छु कार्यक्रम प्रस्तावना राजस्थानको। र हामी दिनु विभिन्न विषयमा चर्चा परिचर्चा बहस गर्छौँ, छलफल गर्छौँ, कुराकानी गर्छौँ। र वास्तवमा यतिखेर प्रदेश सरकारले नीति तथा कार्यक्रमसँगै बजेट ल्याएर आएको छ, र बजेटलाई हेर्ने हो भने यतिखेर चौतर्फी रूपमा यसको स्वागत पनि भएको छ, आलोचना पनि भइरहेको छ। यसको विभिन्न योजनाहरू जसरी परेका छन् भने कयौँ योजनाहरू स्थानीय तहलाई पर्न नसकेको कुरा स्थानीय सरकारका प्रतिनिधिहरूले मलाई जानकारी गराएका छन्। र आन्दोलन गर्ने पनि जानकारी उहाँहरूले गराउनु भएको छ। खास गरी अब यो बजेटको समीक्षा व्याख्या विश्लेषण त हामी गर्छौँ नै आज। खास गरी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोराले प्रस्तुत गर्नुभएको यही असार 1 गते अर्थात् 2 दिन पहिले प्रस्तुत गर्नुभएको बजेट कुरा गर्ने भने आर्थिक वर्ष 75-76 लागि झन्डै 25 अर्ब 6 करोड रुपियाँको जुन बजेट विनियोजन गरियो, जसको चाहिँ विनियोजित मध्ये चालुतर्फ 13 अर्ब 35 करोड र 8 लाख रुपियाँ, जसको झन्डै यसलाई प्रतिशतमा हेर्ने भने 53.26% रहेको छ भने पुँजीगततर्फ 11 अर्ब 71 करोड रुपियाँ जुन बजेट विनियोजन गरिएको छ 46.74%। यो बजेटको कार्यान्वयन कसरी होला त? यो बजेट जुन विनियोजन गरिएको छ विभिन्न शीर्षकमा यो बजेटको आज समीक्षा व्याख्या विश्लेषण हामी गर्दैछौँ। मैले स्टुडियोमा यो बजेटका प्राथमिकता, यो बजेटका सकारात्मक पक्ष, यसका आलोचनात्मक पक्ष, यसको विशेषता के हुनसक्छ, र जसरी बजेट र कार्यक्रम ल्याइएको छ, यो बजेट र कार्यक्रम के एक वर्षका लागि जसरी यो बजेट ल्याइएको छ कार्यान्वयन हुनसक्छ, यसका उपलब्धि के हुनसक्छन्, चुनावको बिचमा वाम गठबन्धन र आजको नेपाल कम्युनिस्ट पार्टीले बोलेका कुरा यो बजेटले समेट्न सक्यो या सकेन, र प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले वास्तवमा यो बजेटलाई आलोचनाको रूपमा मात्रै हो या समर्थनको रूपमा उहाँहरूले सकारात्मक रूपमा भन्नुभएको छ कि हो त, खास कुरा यसको विषयमा हामी गहिरैमी गएर आज बहस गर्दैछौँ। बहसका लागि मैले 2 जना अतिथिलाई स्टुडियोमा निमन्त्रणा गरेको छु। नेपाली काङ्ग्रेसका तर्फबाट, प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका तर्फबाट मान्य सांसद हुनुहुन्छ, नेपाली काङ्ग्रेसका नेता भरत बहादुर खड्का हुनुहुन्छ, उहाँलाई म फर्स्ट अफ अल वेलकम गर्छु। भरतजी, यहाँलाई स्वागत छ।
धन्यवाद।
त्यसै गरी हामीसँग नेपाल कम्युनिस्ट पार्टी पूर्व नेकपा एमालेका नेता प्रदेशमा साथका मान्य सांसद लीलाधर भट्ट पनि हुनुहुन्छ, उहाँलाई पनि वेलकम गर्छु। भर्जी, यहाँलाई पनि स्वागत छ।
धन्यवाद।
अब मान्यज्यू, खास गरी म प्रतिपक्षी दलबाट यो आजको बहसलाई म शुभारम्भ गर्न चाहन्छु। आर्थिक वर्ष 75-76 ल्याइएको यो बजेटको बहस गरिरहँदा भरतजी, यसलाई कसरी हेर्नु भएको छ? खास गरी झन्डै भनौँ न 25 अरब रुपियाँको यो बजेट आयो, झपटबहादुर बोराजीले विभिन्न शीर्षकमा विनियोजन गरेको यो बजेटलाई नेपाली काङ्ग्रेस, तपाईँले कसरी हेर्नु भएको छ मान्यज्यू?
मलाई के लाग्छ भन्दाखेरि, बजेट आउनु आफैमा सुखद कुरा हो जनताको लागि, यसको हामी स्वागत पनि गर्छौँ। किन भन्दाखेरि, वामेसन्न लागेको संहिता र प्रदेश सरकारले दोस्रो चरणको पनि बजेट ल्याएको छ, यसलाई स्वागत पनि गर्नुपर्छ। र योभन्दा पनि अगाडि गएर म के भन्न चाहन्छु भन्दाखेरि, प्रदेश नम्बर 7 राज्यको मूलधारबाट धेरै पछाडि पढेको, गरिबीको चपेटामा, चेतनामा पनि पछाडि पढेको, विभौतिक पूर्वाधार विकासले पनि पछाडि पढेको चाहिने 7 नम्बर प्रदेश, साह्रै जटिलता र विकटतामा बाँचेका 7 नम्बर प्रदेशका चाहिने आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरू हुन्, उत्पीडनमा पनि पढेका छन्। तर राष्ट्रिय कुल बजेटको मलाई लाग्छ 13% मात्र छुट्याइएको छ। यो सङ्घीय सरकारले पनि हामीमाथि अन्याय गरेको छ। अब किन भन्दाखेरि, सबभन्दा राज्यको मूलधारबाट टाढा बसेको प्रदेशलाई राज्यले पनि प्राथमिकतामा राख्नु पर्थ्यो, यहाँको विकटता, यो मूलधारबाट पछाडि पढेको 7 नम्बर प्रदेश। र मलाई लाग्छ 13% भन्दाखेरि 14 अरब 25 करोड रुपियाँ मात्र यो प्रदेशलाई छुट्याइएको छ। अब अहिले यो प्रदेशको आफ्नो आय स्रोत त्यति छैन, किन भन्दा कतिपय अब करका कुराहरूमा पनि भोलि कानुन बनाएर अब कर निर्धारण गर्नुपर्ने कुराहरू छन्, पछि गएर केही रूपमा हामी विकास गरौँला यसमा। र सङ्घीय सरकारले नै हामीलाई अन्याय गरेको कुरा पहिला म 7 नम्बरवासीलाई चाहिने यो जानकारी गराउन चाहन्छु। पहिलादेखि पनि हरेक सरकारले गरेको छ, यसमा दुई मत छैन, म खालि अहिलेको सरकारले मात्र भन्न चाहँदैन। अब यो सीमित बजेटमा सात नंबर प्रदेश को जो अवस्था इस आर्थिक समृद्धि तीर लैजाने भौतिक विकास का कुरा करने कुरातर्फ मलाई लाग्छ यो बजेटले त्यति संभव देखिदैन र जहाँसम्म अर्को कुरा के हो भन्दाखेरि अब अहिले एउटा कुरामा सरकार अझ पनि अलबलमा जस्तो मैले देखेको छु जति बजेट आयो यसलाई अझ पनि अलिकति गृह कार्य राम्रो परिपक्व तरिकाले गरेको भए मलाई लाग्छ सात नम्बर प्रदेशको यो बजेटको परिधिभित्र बसेर एक दुईवटा सात नम्बर प्रदेशको गौरवका चाहिने योजनाहरू हामीले छनौट गरिदिएको भए होइन सुरुवात त हो नि र त्यो किसिमले जान पाएको भए हुन्थ्यो र अरू पनि कुराहरू अब जो योजनामा जब सरकारको अब योजनामा बजेटको एलोकेसन ब्रेकडाउन गर्दाखेरि त्यसपछि पनि यसको चाहिने कुराहरू समीक्षा विश्लेषण होला अब अहिले पनि के देखिन्छ भन्दाखेरि छुन त सबै विषयमा छुएको छ यो बजेटको वक्तव्यबाट हर क्षेत्रलाई छुएको छ छुने मात्र होइन त्यो क्षेत्र जो जुन ठाउँमा हामी बजेट चाहिने विनियोजन गर्छौँ त्यसको रिजल्ट खोजेका छन् मान्छेले त्यसैले मेरो अहिले पनि एउटा आग्रह के हो भन्दाखेरि खालि विरोधको लागि विरोध गर्ने प्रतिपक्षले विरोधै गर्ने सत्तापक्षले सचाउँदै गर्ने भन्ने कुराभन्दा पनि यहाँको वस्तुगत रूपमा विश्लेषण गरेर सबैको साझा दायित्व अहिलेको के हो भने हामीले सात नम्बर प्रदेशलाई कसरी विकासका दृष्टिकोणले आर्थिक समृद्धिका दृष्टिकोणले कसरी अगाडि बढाउनु पर्छ भन्ने एउटा साझा दृष्टिकोणलाई अगाडि बढाएर सहकार्य गर्दा फाइदा हुन्छ त्यो संस्कृतिको विकास गरौँ भन्ने हाम्रो मान्यता छ त्यसैले अहिले पनि बजेट आउनु आफैमा सुखद हुन्छ र यसको कार्यान्वयनको पक्ष जटिलतातिर छ र कार्यान्वयनको लागि त्यो खालको संयन्त्रहरू भएन भने त बजेट त चाहिने कार्यान्वयन पक्षमा जान सक्दैन
बजेट प्रस्तुत भएर ठक्क बाहिर निस्किँदा तपाईँको पहिलो अभिव्यक्ति नै सञ्चार माध्यममा बोलिरहँदा कार्यान्वयनकै पक्षलाई तपाईँले विशेष जोड्नुभयो
हैन मैले चारवटा कुरा अहिले पनि म यो एफएम मार्फत भन्न चाहन्छु कि चारवटा कुरा किनभने विगतका दिनमा पनि आफू धेरै वर्ष जीविस सभापति भएको केही अनुभव प्राप्त भएको हुनाले केही जटिलता भोगेको केही व्यावहारिक ज्ञान भएका कारणले चारवटा कुरा महत्त्वपूर्ण मैले देखेको छु एउटा योजना प्रक्रियाको छनौट हिजो स्वायत्त शासन ऐन ल्याउँदाखेरि हामी कम्युनिटी लेभलबाट योजना छनौट गर्दै यसका 14 चरणहरू पार गर्थ्यौँ अहिले अब स्वायत्त शासन ऐन विस्थापन भइसकेर अब स्थानीय सरकार शासन ऐन आइसकेको छ होइन त्यसैले मैले भन्न खोजेको एउटा योजना छनौटको प्रक्रियाको कुरा अर्को कुरा यसको चाहिने योजनाको प्रकृतिको कुरा तेस्रो कुरा योजनालाई कार्यान्वयन गर्ने सशक्त मेकानिजम चौथो कुरा अहिलेका जनप्रतिनिधिहरूको सांसदहरूको प्रदेशसभाका सांसदहरूको सम्मानजनक चाहिने योजनामा सहभागिता र जिम्मेवारीको कुरा यी चार अनि अर्को महत्त्वपूर्ण कुरा के हो भने मोनिटरिङको कुरा अनुगमन नेपालमा धेरै कमजोर छ खालि अनुगमनका लागि मात्र राखिया छ तर अनुगमनको पाटो पनि सशक्त बनाउनुपर्छ मैले यहाँ किन देखेको छैन अनुगमनको भन्दा वर्णक्रम अनुसार अब त्यो मेकानिजम कस्तो बनाउने प्रदेश सांसदहरूको वर्णाक्रम अनुसार चाहिने वर्ष वर्षमा अनुगमन एउटा समिति बनाइदियो त्यसको पनि सरकारवाला राखिदियो भने अब इम्प्लिमेन्टेसनका सवालमा के कुराको कमी हुन्छ के कुराको खराबी हुन्छ यसलाई पनि एकातिर समन्वय गर्ने गाइड गर्ने र समय समयमा यसलाई सचेत गराउने सम्बन्धित निकायमा रिपोर्ट दिने यो खालको भयो भने पनि राम्रो हुनसक्छ हामी खालि के देखिरहेछौँ भन्दाखेरि पैसाको डल्लो मात्र देखिरहेछौँ तर त्यसको रिजल्टको लागि नै आवश्यक संयन्त्र हामीले चाहिने अहिलेसम्म प्रदेश सरकारले त्यतातिर ध्यान नदिएको मलाई अर्को कुरा पनि अलि हल्का के लाग्यो भन्दा यो अब जस्तो यो 15 करोड रुपियाँ यो निर्वाचन क्षेत्र सम्बन्धीको पैसा छुट्याएको छ अब त्यसमा पनि त्यहाँ भएको वरिष्ठ अधिकृत भन्यो अब होइन त्यसैले मलाई के लाग्छ भन्दाखेरि अब त्यस्तो कुराहरू राख्नु हुँदैन हामीले बरु त कार्यविधि बनाएर अब छुट्याइयो यसका नेगेटिभ र पोजिटिभ दुईवटा पाटा छन् साँच्चीकै भन्नुपर्दा म पहिला कि सङ्घीय संसदमा संविधान सभाको सदस्य हुँदा यो नीतिगत रूपमा ठिक हुँदैन भनेर लागेको मान्छे हो
मलाई सांसदहरूलाई पैसा बाँड्नु
ठिक होइन भनेर लागेको तर यसका केही नेगेटिभ र पोजिटिभ पाटाहरू देखिया छन् जस्तो भोलि यो कुरालाई पनि सही ढङ्गले सदुपयोग गर्ने सांसदहरू पनि छन् जसले राम्रो एचिभ आएको छ त्यहाँबाट होइन अब कहिलेकाहीँ नराम्रो गर्ने पनि मान्छे छन् होइन त्यसले यसलाई पनि के भने एउटा राम्रो कार्यविधि तयार गरेर यसको म्याक्सिमम सदुपयोग र जसले यसबाट सांसदहरूको पनि बदनाम नहोस् र जनताले पनि यसबाट चाहिने सेवा पाउन् आखिर यो सांसदहरूलाई पनि बढी जिम्मेवार बनाइएर यसको प्रतिफल पाउन् भन्ने किसिमले जाँदा बेस हुन सक्छ।
ओके अब म एकैछिनपछि तपाईँसँग आउँछु। म सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टीका नेता लीलाधर भट्टलाई पनि कार्यक्रममा वेलकम गर्दै उहाँसँग म यो बजेट विशेषलाई म जोड्न चाहन्छु। लीलाधरजी, खास गरी यो बजेटको समीक्षा उहाँले गरिरहँदा तपाईँको नजर यसको समीक्षा हुन त बाँकी छ, भोलिबाट यसको छलफल हुँदैछ, तपाईँले कसरी हेर्नु भएको छ यो 25 अर्ब रुपियाँको बजेट ल्याइरहँदा प्रदेशका आर्थिक मामिला योजना मन्त्रीले कसरी हेर्नु भएको छ लीलाधरजी?
सकारात्मक छ वा भरत मान्यज्यूले पनि भनिसक्नु भएको छ, यो सङ्घीयता कार्यान्वयनको हामी पहिलो चरणमा हुँदा पहिलो पूर्ण बजेट आएको छ। पहिलो पूर्ण बजेट आउँदाखेरि यसले उत्साह पनि छ, समयमै हामीसँग यो संविधान जारी हुनुभन्दा पहिला कहिले बजेट आउने भन्ने कुरा अन्यलमा आउने र त्यसपछि हामीले साह्रै ठुलो आर्थिक समस्या पनि भेट्ने जो समस्या थियो त्यसलाई संविधानले हल पनि गरेको छ र अषाढे गति अनिवार्य रूपमा बजेट ल्याउने जो कानुनी व्यवस्था गरेको छ त्यस कारणले पनि यो बजेट आउने ग्यारेन्टी भएको छ, त्यो सुखद पक्ष हो र यसले अब प्रारम्भिक रूपमा जुन सकारात्मक सन्देश दिएको छ यसले यो त यो प्रदेशभित्रका भौतिक पूर्वाधारदेखि लिएर सामाजिक आर्थिक सांस्कृतिक सबै कुरालाई समेट्ने कोसिस गरिएको छ र यसलाई प्रारम्भिक रूपमा यसलाई हामीले प्रारम्भिक रूपमै मान्नुपर्ने हुन्छ र अझै यसको वितरणलाई हामी हेर्ने हो भने अब जबसम्म हामीसँग दोस्रो भित्र रेड बुक आउँछ तब मात्रै हामीले यसको बारेमा धेरै छलफल गर्न पनि सक्छौँ। तर जहाँसम्म मलाई लाग्छ यसका सकारात्मक पक्षहरू पनि छन्। सकारात्मक पक्षहरू के हो भने पहिलो पटक हामीले कम्ती कम एकदमै नजदिकबाट हाम्रो 7 नम्बर प्रदेश जो अहिले छ यसका विविध पक्षहरूको बारेमा उठान भएका छन् विषयवस्तु। मान्यज्यूले भने जस्तो जस्तै केही योजनाहरू प्रदेश गौरवका योजनाको रूपमै किटान हुँदा अझै राम्रो हुन्थ्यो भन्ने कुरा हो, त्यसमा म पनि सहमत छु। योजनाको नामै समावेश हुनुपर्थ्यो भन्ने त्यसका प्राविधिक कारणहरू पनि छन् जस्तो लाग्छ मलाई। मैले सरकारको तर्फबाट भन्नुपर्दा मैले यो बिचमा पनि बजेट आउनुभन्दा पहिला नीतिता कार्यक्रम आइसकेपछि पनि पार्टीमा पनि र संसदमा पनि मैले उठाएका कुराहरू पनि थिए कि यसरी योजनाका नामै राख्दाखेरि राम्रो हुन्छ भन्दाखेरि त्यसको एउटा प्राविधिक पक्ष समस्या के देखिन्छ भने सङ्घीय सरकारले धेरैवटा योजनाहरू हस्तान्तरण नगरिसकेका र हिजो सङ्घले गरेका डिपिआरहरू अध्ययनहरू अहिलेसम्म पनि प्रदेशसँग धेरै उपलब्ध नभइसकेको र तर जिल्ला स्तरको मेकानिजमले पनि डिपिआर तयार गरेका पनि सङ्घमा नपठाइसकेको यो बिचको जो प्राविधिक समस्या छ यस कारणले पनि अहिले साँच्चीकै 7 नम्बर प्रदेशको भौतिक पूर्वाधारमा आवश्यक कुन ठाउँमा के हो भन्ने कुरा मलाई लाग्दैन कि त्यसको एक्चुअल विवरण अहिलेसम्म प्रदेश सरकारसम्म पुगिसकेको छैन। त्यसका कारण के छन् भन्ने जस्तो लाग्छ भने कर्मचारी समायोजन नहुन्जेलसम्म अहिले कस्तो देखिन्छ भने धेरैवटा मन्त्रालयहरूमा यो अझै पनि कर्मचारी प्रवृत्ति भइसकेका छैनन्। प्रवृत्ति अहिले तख्याता गरेको छ, सङ्घीय सरकारले पठाएको छ, तर 3 महिना 4 महिनादेखि हाजिर नहुन सक्ने अवस्था पनि छ। हाम्रो निजामती कर्मचारी ऐनले पनि विभिन्न खालका समस्याका कारण यो समस्या हामी देखिरहेछौँ। दोस्रो कुरा के देखिन्छ भनेपछि अहिले कर्मचारीहरू नभइरहँदाखेरि योजनाको मोडलिटी के हो, कसरी उ गर्ने हो भन्ने कुरामा पनि क्लियर नहुँदाखेरि अहिले नै सरकारले यो योजना जस्तै मैले उदाहरणको रूपमा भनौँ हामीले जलविद्युत आयोजनामध्ये कुनै 7 नम्बरको एउटा गौरवको जलविद्युत आयोजनालाई प्रदेश सरकारले बनाओस् भनेर हामीले सोच्यौँ र विद्युत विभाग बोर्डसँग हामीले छलफल गऱ्यौँ, विभागसँग पनि छलफल गर्दाखेरि के देखिन्छ भनेपछि अहिले पनि पिपिए भएका र डिपिआरमा गइरहेका योजनाहरू केही विभागसँग छन्, केही अधुरा छन्, केही कन्सल्टेन्टहरूसँग छन् र त्यो अहिले नै प्रदेश सरकारले हस्तान्तरण गर्नु अवस्था नभएको हुनाले एक र दोस्रो केही प्रारम्भिक रूपमा सर्वे भइसकेका योजनाहरूलाई छिटै अहिले सरकारले नदिइरहँदाखेरि पनि प्रदेशले त्यो गर्न सकेको मात्रै हो। त्यसको लागि पनि हामीले के भनेको छौँ भने जस्तै त्यसको लागि विद्युत विकास बोर्ड गठन गर्ने, विद्युत विकास बोर्ड गठन गरिसकेपछि त्यो एउटा मेकानिजम बन्छ। जस्तै मान्यज्यूले भन्नुभएको छ कि त्यो कुरा सही कुरा के हो भने कार्यान्वयनको रूपमा अहिले ठुलो चुनौती पनि छ, मैले हामी पनि देखिरहेछौँ, किनकि यो संरचनात्मक रूपमा यो सरकारले सञ्चालन गर्ने योजनाहरू कसरी सञ्चालन गर्ने भन्ने कुरा अलिअलि अहिले बिस्तारै हल हुँदै गएको छ। अहिले बिचमा पनि हाम्रो 2 महिनाको बजेट जो आएको थियो त्यसमा पनि समस्या के थियो भने कार्यान्वयनमै हामीले समस्या थियो, किनकि हामीसँग आफ्नो मेकानिजम तल केही पनि थिएन। तर अहिले हामीले देखिरहेछौँ, भर्खरै मात्र मन्त्री सङ्घीय सरकारको एउटा पत्र पुगेको छ भन्ने हामीले सुनेका छौँ र भौतिक आर्थिक पूर्वाधार मन्त्रालयभित्रका सबै जिल्लाकामा रहेका डिभिजन कार्यालयहरू प्रदेश मातहतमा रहनेछन् भनेर पत्र आएको र अझै पनि त्यसमा सामाजिक मन्त्रालय र भूमि सुधार भूमि र हाम्रो कृषि मन्त्रालयसितको अझै पनि आएको छैन जस्तो लाग्छ। त्यसले गर्दा पनि हामीलाई के कठिनाइ भएको महसुस
भनेपछि यो बजेट सकारात्मक छ यहाँहरूको
नजरमा एकदमै सकारात्मक छ। अब जस्तै कार्यान्वयनको पक्षमा हामीले विशेष रूपमा ध्यान
जस्तै अब यो बजेटका प्राथमिकता कुरा गरौँ खास गरी बलजी संघीयता कार्यान्वयन कृषिमा आत्मनिर्भर सन्तुलित प्रादेशिक विकासको कुरा गरिएको छ गरिबी न्यूनीकरण लक्षित कार्यक्रम गर्ने भनिएको छ जलस्रोतको बहुउपयोगको नीति लिने भनिएको छ व्यावसायिक शिक्षामा जोड सन्तुलित प्रादेशिक विकास त्यसपछि तपाईँको वन जडीबुटी उद्योग र पर्यटनको उचित व्यवस्थापन र विकास सूचना प्रविधि मैत्री प्रशासन र स्वरोजगारमूलक कार्यक्रमहरूलाई विशेष प्राथमिकता दिने यो बजेटले लक्ष्य लिइरहँदा स्थानीय तहलाई जुन उहाँहरूले अनुदान अन्तर्गत 62 करोड विनियोजन गर्नुभएको छ तर स्थानीय तहमा शिक्षा स्वास्थ्य रोजगारी जुन यो खानेपानी मानव सूचाङ्क सुधारका विकास र पूर्वाधारका कुराहरूलाई स्थानीय तहलाई जुन राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्तीय आयोगको सिफारिसमा भनेर उहाँहरूले जुन राख्नु भएको छ यो 62 करोड तर स्थानीय तहका जनप्रतिनिधिले विरोध जनाएका छन् हेर्नुहोस्
मलाई के लाग्छ भन्दा जुन कुराहरू यो लेखिएको छ लेखेको कुरा गलत छैन किन भन्दाखेरि यो कुरालाई हामी गर्छौँ भन्ने कुरा राम्रो कुरा हो। अब सवाल के आयो भन्दाखेरि हामीसँग त्यो खालको चाहिने कति छ त पुँजी पुँजीले पनि निर्धारण गर्छ एक दोस्रो कुरा जनशक्तिको कुरा पनि छ होइन र अहिले हामी नेगेटिभ पाटोमा जानु हुँदैन किनभने यो प्रारम्भिक चरणमा जुन शुभारम्भ भएको छ यसलाई पोजिटिभ तरिकाले हामीले लिनुपर्छ सबैले यो साझा दायित्वभित्र पर्छ। मैले अघि पनि भने विरोधको लागि विरोध गर्नु हुँदैन यो भाषा शैलीको कुराकमा कमी छैन तर म बुदा नम्बर त भुल्ले गरिबीको अन्त्य भनिया छ त्यहाँभित्र है यो म नम्बर चाहिँ भुल्ले गरिबीको अन्त्य हुँदैन गरिबी न्यूनीकरणको कुरा आउला शब्द चयनहरूमा किनभने गरिबीको अन्त्य विश्वमा हुनै सक्दैन गरिबीको न्यूनीकरणको कुरा आउला गरिबीको अन्त्य भनिया छ म त्यो भुलिया छु। त्यसैले सवाल के आयो भन्दाखेरि अब यी सबै कुरा लेखेका कुराहरू गलत छैनन् है र ती कुराहरूलाई सही ढङ्गले व्यवस्थापन गर्ने कुराहरू चुनौतीको छ हो त्यसको लागि सरकार वातावरण सरकारले बनाउनु पर्छ सबैको सहयोग पनि लिन सक्नुपर्छ किन भन्दाखेरि हामी नौलो अभ्यासमा पनि छौँ होइन जस्तो खेलकुदमा पनि पैसा छुट्याएको छ अर्को कुरामा पनि छुट्याएको छ हगि त्यसैले मैले भन्न खोजिएको कुरो के हो भन्दाखेरि हामीले छुट्याउने कुरामा कृषिमा पनि छुट्याएको छौँ अहिले पनि तपाईँलाई थाहा छ तपाईँले धेरै एक्सपोजर मान्छे हुनुहुन्छ मिडियाको अलिकति राम्रो किसिमको व्यक्तित्व हुनुहुन्छ पहिलादेखि हामीले जलस्रोत कृषि देखि लिएर चाहिने अब यो हाम्रो चाहिने पर्यटन भनेर त हामी त
भन्दै
आएका हौँ तर अब मेरो भनाइ के हो भन्दाखेरि अब त्यो आदर्शको कुरा गरेर अब हामीले खालि भाषणमा पण्डित्याई गरेर जनताको पेट भर्दैन अब सुदूरपश्चिमको मैले भन्न खोजेको आजै यो कुरा गर्न सक्दैन सुदूरपश्चिम सफा हुनुपर्छ है सुदूरपश्चिमको अब सम्भावना के हो यसको आइडेन्टिफाई गर्नै पर्छ र सुदूरपश्चिमको सम्भावनाको
जग्गा यो हामीलाई थाहा छैन र अहिले हाम्रो सम्भावना के हो भन्ने कुरा
म एउटा कुरो तपाईँलाई भन्नु हामीलाई थाहै छैन एक म भन्दैछु किन भन्दाखेरि खालि हामीसँग जडीबुटी छ हामीसँग फलानु चिज छ भनेर हुँदैन यसको विशेषज्ञद्वारा र सबैले बसेर अध्ययन गर्नुपर्छ र यहाँको सम्भावना र पूर्वको सम्भावना फरक छ त्यसैले मैले भन्न खोजेँ यसलाई आइडेन्टिफाई गरौँ अनि यसकै जगमा बसेर हामी चाहिने आवधिक योजना बनाऊँ परदेशको किनभने बिना प्लानिङ कसैले हात हाल्दैन बिना प्लानिङ योजना अगाडि बढ्दैन तपाईँको ड्रिम त होला सडक बनाउने प्लानिङ त गर्नु पऱ्यो नि र यहाँको स्रोत यो हो यहाँको सम्भावना यहाँ यो छ हाम्रो जनशक्ति यो छ र यसलाई हामी 5 वर्षको या परदेश या 10 वर्षको परदेशको रूप हामी यो बनाउँछौँ भनेर हामीले त्यो खालको आवधिक योजना बनाइदियो भने त्यो पिक्चर हामीले ल्याइदियो भने अनि यो त्यही जगमा बसेर चाहिने लगानी गर्नेले पनि गर्छन् दात्री संस्थाले सरकारले पनि गर्छ विभिन्न निकायले गर्छ त्यति मात्र होइन जनताले पनि त्यो पिक्चर देख्ने बित्तिकै ए हाम्रो परदेशको चाहिने विकासको क्रममा 5 वर्षमा यो परदेशको स्वरूप यो हुन्छ 10 वर्षमा यो हुन्छ यो कुरा ठिक ल्या या यो कुरा मिलेन यो कुरा यसरी गर्नुपर्छ भनेर फिडब्याक आउन सक्छ र अब अहिले यो कुरा सरकारले गरेन म भन्दैन तर अब हाम्रो जिम्मेवारी यो आइसक्यो अब खाली हामी कम्युनिस्ट काङ्ग्रेस भएर बजेट ल्याउने सत्तापक्ष हुने प्रतिपक्ष हुने होइन अब गयो जमाना अब त खालि कुरा के हो भन्दाखेरि अब पनि यो अहिलेको सिस्टम जो ल्यायौँ ठिक ल्यायौँ बेठिक ल्यायौँ यसको विश्लेषण म अहिले चाहँदैन संविधान ठिक ल्यायौँ बेठिक ल्यायौँ त्यो पनि विश्लेषणको विषय होला इतिहासले गर्ला अबको भनेको के हो भन्दाखेरि अब पोजिटिभली हामीले लागेर देशलाई कसरी समृद्ध बनाउने र सात नम्बर प्रदेशका हामी सभासद र सरकार भएका कारणले हामी सात नम्बर प्रदेशको सम्भावनाको जगमा बसेर यहाँका जनतालाई समृद्धितिर कसरी लैजाने चेतना वृद्धि कसरी गर्ने सुशासन कसरी दिने र उनीहरूका हिजोका दुःखका दिनहरूलाई कसरी हामी सुखमा परिणत गर्ने
राम्रो कार्यक्रम ल्याएको छ भनेर चारैतिर भनिएको छ कहिले एनजिओ वितरणमुखी भयो भन्ने पनि छन्
होइन होइन म यसलाई यसरी भन्छु म दुईटा म अति एक्सट्रिममा पनि जान चाहँदैन विरोधको लागि म धेरै एक्सट्रिममा प्रशंसा पनि नगर्ने मान्छे हो मेरै सरकारले ल्यायो भने पनि म आफ्नो तरिकाले बोल्ने मान्छे हो मैले के भन्न खोजेको हो भने यसलाई सही ढङ्गको व्यवस्थापन गरौँ अहिले धेरै उपलब्धि हासिल हुन सक्दैन अहिलेको सरकारले धेरै उपलब्धि हासिल गर म भन्दैन प्रतिपक्ष भएर अहिले खालि के भने राम्रो सिस्टमको सुरुवात गरौँ हामीसँग भएको जुन स्रोत साधन छ त्यसलाई सही ढङ्गले व्यवस्थापन गर्ने हिसाबमा हामी जाउँ त्यो सरकार भनेको जिम्मेवारी हो उसले कोअर्डिनेसन पनि गर्छ सबै पक्षलाई त्यो वातावरणमा ल्याउने काम सरकारको नेतृत्वले गर्नुपर्छ यहाँ त्यो सहज वातावरण ल्याउने कि नल्याउने यसलाई सही ढङ्गले व्यवस्थापन गर्ने कि नगर्ने आज त म विरोधको लागि काङ्ग्रेसले यो कम्युनिस्ट सरकारले ल्याएको सबै विरोध भनौँला कतिपय राम्रा काम भयो भने मलाई के भन्छन् त्यहाँ जनताले मेरो पनि छवि राम्रो हुँदैन सत्तापक्षका साथीभाइले यो सबै राम्रो भनिदिएला नि भएन भनेपछि उहाँहरूको पनि त जीवन छ होइन मैले भन्न खोजेको कुरो के हो भन्दाखेरि अहिले भर्खर सरकार गठन भएको छ यो बानी सर्न लागेको छ हाम्रो कुरा के हो भन्दाखेरि यो होमवर्क चाहिँ नै धेरै गर्नु जरुरी छ अहिले पनि यो बजेटमा अब हामीलाई पनि प्रतिपक्षहरूलाई पनि नबोलाएको होइन बोलाएर सल्लाह लियो तर त्यतिले पुग्दैन होमवर्क होमवर्क राम्रो गर्यो भने योभन्दा पनि अझ राम्रो आउँथ्यो जस्तो अब उहाँले पनि भन्यो अब यो योजना हस्तान्तरणका कुरा डिपिआरका कुरा सारा कुराहरू हेर्नुहोस् स्वायत्त शासन होइन हामीले 55 बनायौँ 56 नियमावली बनायौँ र कतिपय अहिलेको भन्दा कम अधिकार थिएन अब भोलि कानुन बनाएर त्यसलाई लागू गर्ने भन्यो कतिपय राजपत्रमा प्रकाशन गर्ने भन्यो 20 गरेनौँ हाम्रा प्रवृत्ति मलाई अहिले पनि डर के छ भने भोलि यी कुरा समयमा हामीले आशा गरेका कुराहरूलाई समयमा डिपिआर गरेका या हुन लागेका प्रोसेसमा गएका कुरा समयमा प्रदेश सरकारलाई हस्तान्तरण भएन भने त गाह्रो हुन्छ नि त्यसैले पनि प्रदेश सरकारका साथीहरूले र कुन कुरालाई प्राथमिकता दिने हामीसँगको अहिलेको हैसियत के हो त्यो आधारमा सक्रिय हुनुपर्छ प्रतिपक्षका नाताले हाम्रो सहयोग हुन्छ किनभने भोलि सुशासन पायो भने त एउटा नागरिकको हिसाबले भरत खड्गा पनि त पाउने हो नि
अब म लीलाधर जीतिर जान्छु खास गरी यो बजेट स्थानीय तहका केही जनप्रतिनिधिले विरोध गरेका छन् पनि भन्ने भोइसहरू पनि आएको छ वितरणमुखी भयो भन्ने छ अब कुरा गरौँ बुदागत रूपमा केही म यो जुन प्राथमिकतामा राखिएको छ होइन यतिखेर कृषिलाई आत्मनिर्भर बनाउने कुरामा परिवर्तित कृषि प्रणाली मौसम सुहाउँदो खेती र माटो सुहाउँदो उत्पादन अनुसारको मुख्यमन्त्री कृषि कार्यक्रमलाई अन्तर्गत 19 करोड रुपियाँ विनियोजन गरेका छ 88 स्थानीय तह छ 19 करोडले कसरी आत्मनिर्भर
मुख्य रूपमा त के हो रविन्दजी भनेपछि यो हामी अहिले प्रारम्भिक रूपमा छौँ स्थानीय तहका साथीहरूले विरोध धेरै गरिहाल्नुपर्ने अवस्था छैन किनकि यो स्थानीय तह र प्रदेश तह सरकार दुईवटा अलग अलग सरकार पनि छन् र यो जति पनि कार्यक्रमहरू केन्द्रीय सङ्घीय सरकारका प्रदेश सरकारका काम हुन् ती पनि स्थानीय तहमै हुन्छन् कुरा मात्रै के हो भने कार्यान्वयन कसले गर्ने र त्यसको निर्णय गर्ने अधिकार कसलाई हुने भन्ने कुरा मात्रै फरक हो नत्र हामीले गर्ने एउटै ठाउँमा हो मानौ त्यो 88 पालिकाहरूमध्ये कुन पालिकामा के कार्यक्रम जान्छ भन्ने कुराको पनि पकेट एरिया निर्धारण गरिएको छ
भटमासलाई प्रवर्धन गर्ने भनि
अब भटमासको होला तपाईँको केराउ
मकैको कुरा गरिएको छ
होला आलु खेतीको होला जुनारको होला कफीको होला त्यो विभिन्न पकेट एरिया क्षेत्र पनि गरेका छन् र त्यो एउटा कृषि पकेट एरिया कार्यक्रम निर्धारण गरेर युवाहरूलाई स्वरोजगारतिर अगाडि बढाउनुको लागि विशेष कार्यक्रम सञ्चालन गरिएको हो र वितरणमुखी भन्ने कुरा जहाँसम्म मलाई लाग्छ आत्मनिर्भर बनाउनको लागि युवाहरूलाई पलायनलाई रोक्नको लागि र यो देशमा उत्पादन बढाउनको लागि कृषिमा आत्मनिर्भर बनाउनको लागि यो प्रारम्भिक चरण हो। यसका साथसाथै दोस्रो कुरा पनि यहाँ नबिर्सनुपर्ने के हो भने युवा स्वरोजगारका लागि युवा स्वरोजगार कोषको स्थापना भएको छ, त्यसमा 1 अरब पैसा राखिएको छ र त्यो सस्तो ऋणमा लगानी हुन्छ, त्यसको छुट्टै कार्यविधि भन्छ र त्यसले पनि के भनेको छ भने शैक्षिक प्रमाणपत्र र नागरिकता। त्यो नागरिकता भन्ने शब्दले पनि के हो भने शैक्षिक प्रमाणपत्र सबैसँग नहुनु सक्छ है, युवा भन्ने बित्तिकै सबै पढे लेखेका डिग्री मात्रै छ भन्ने होइन, त्यसभन्दा बाहिरको युवालाई पनि त्यो युवा स्वरोजगारमा गाप्नुपर्छ भनेर ल्याइएको कार्यक्रम हो। त्यसले पनि त्यही 19 करोडको जस्तै हो। त्यसको साथसाथै अर्को बल्लगी अनुदानवाला कार्यक्रम 12 करोडको एउटा अर्को कार्यक्रम पनि छ त्यसैभित्र र त्यो तरिकाले के हो भनेपछि यो वितरणमुखी भन्दा पनि वास्तविक लक्षित गरेर युवाहरूलाई यो बाँड्ने तालिम दिने 2 दिने 4 दिने तालिम दिने भन्ने कार्यक्रम भन्दा त्यसैभित्र एउटा अर्को कार्यक्रम छ तपाईँले देख्नु भएको छ, त्यहाँ 4 करोड रुपियाँ अलग छुट्याएको छ अनि प्रत्येक निर्वाचन क्षेत्रबाट 20 जना युवालाई एउटा लङ टाइमको तालिम सञ्चालन गरी तिनीहरूलाई अनुदान स्वरूप तिनलाई रोजगारी सिर्जना गरी 640 जना युवाहरूलाई प्रत्यक्ष रूपमा रोजगारी जोड्ने भन्ने त्यहाँ पनि जोडिएको छ। त्यसको अर्थ के देखिन्छ भनेपछि हामीले अब कृषिजन्य उत्पादनलाई हामीले आफै रूपमा आत्मनिर्भर हुनुपर्छ भन्ने कुरालाई सुरुवात गर्न खोजिएको। यो पैसा पर्याप्त होइन, किनकि पर्याप्त होइन भने हुन त हामी प्रत्येक पालिकालाई 1-1 अरब रुपियाँ पनि छुट्याउन सक्थ्यौँ भने त्यो पनि कम हुन्थ्यो, किनकि हामीसँग धेरै भौतिक पूर्वाधारको विकास गर्नु छ, कृषिमा आधुनिकरण गर्नु छ, यान्त्रिकरण गर्नु छ, त्यो पनि कम हुन्थ्यो। तर हामीसँग स्रोत साधनको कमीको कारणले पनि यो प्रारम्भिक चरणमा हामी गएका छौँ। यो बजेटका जहाँसम्म विशेषताका कुरा गर्ने हो भने हामीले देखेका छौँ जस्तै अहिले औषधि कम्पनी पिपिएको आधारमा स्थापना गरिनेछ जडीबुटीको लागि भनेर भनिहाल्छ, अब त्यसलाई मोडलिटी तयार गरेर त्यसलाई कार्यान्वयन गर्न सक्ने हो भने त्यो राम्रो छ। अब त्यहाँ त्यसका थुप्रै कठिनाइहरू छन्, जलविद्युत बोर्ड गठन गर्ने र त्यसमा लगानीको लागि पनि 10 करोड रुपियाँ रकम विनियोजित गरिएको छ। त्यस्तै गरी अब साझा यातायातमा पनि राज्यको पनि आफ्नो दायित्व हुन्छ है, अब साझा यातायात भन्ने पब्लिकसितको सरोकारको विषय, पब्लिकलाई त्यसमा राज्यले हात झिकेर प्राइभेट क्षेत्रलाई मात्रै दिनुपर्छ भन्ने होइन, पब्लिक प्राइभेटको आधारमा पनि चल्न सकिन्छ भने पनि त्यहाँ 20 करोड रुपियाँ रकम छुट्याउनु भनेको राज्यको इन्ट्रेस्ट बढेको छ है भन्ने जनसरोकारका विषयमा भन्नु कुरो देखिएको छ। त्यसै गरी हामी देख्दैछौँ प्रदेश गौरवका योजना भनेर पनि अहिले 25 करोड मात्रै रकम छुट्टिएको छ। मलाई लाग्छ त्यो पैसा भोलि डिपिआरहरू आइसकेपछि प्रत्येक जिल्लालाई एउटा गौरवको योजना बनाउने भन्ने उद्देश्यका साथ अगाडि बढ्ने बित्तिकै त्यो रकम बढ्छ, रकममा समस्या हुँदैन।
यो बजेट उत्पादनमुखीतिर जान सक्छ, उत्पादनमुखी बन्न सक्छ,
त्यतिर जान सक्छ र यसको उत्पादनमै जाने यसको मुख्य लक्ष्य राखिएको छ। त्यसलाई हामीले वन पैदावार उत्पादनमा पनि विशेष जोड दिएका छौँ, घरेलु उद्योगहरूलाई पनि बढावा जोड दिएका छौँ, कृषि उद्योगहरूलाई पनि त्यसको मुख्य रहेका छौँ। यसका साथसाथै हामीले शिक्षा र स्वास्थ्य सम्बन्धमा पनि यसले ठुलो फड्को मान्ने कुरा हामी देख्दैछौँ। जस्तै यो प्राविधिक विश्वविद्यालयको रूपमा पनि कन्सेप्ट आएको छ। प्राविधिक विश्वविद्यालयका साथसाथै हामीले जे अहिले देखिरहेछौँ सामाजिक क्षेत्रमा जो समस्याहरू छन् ती जो अहिलेका सामाजिक समस्याहरूलाई समाधानका लागि पनि थुप्रै कार्यक्रमहरू सञ्चालन को लागि बजेट छुट्याएको छ। अब समस्या जहाँ पहिले मान्यज्यूले भने जस्तै हामी पनि देख्छौँ यसका कार्यान्वयनका ठुला समस्याहरू छन्। कार्यान्वयनको किन समस्या देखिन्छ भनेपछि हाम्रो मेकानिजम मैले पटक पटक भन्ने गरेको छु, आज हामी कहाँ पुगेका छौँ भने 8.5 खर्ब रुपियाँ खर्च गरेर 8.5 खर्ब प्रशासनिक खर्च गरेर 3.5 खर्ब विकास देशका नागरिक बनेका छौँ। त्यो पनि 3.5 खर्ब गरिदिएपछि 100% हुन्थ्यो, त्यसमा पनि मलाई लाग्छ 50% पनि पुग्दैन। त्यो भनेको 1.5 खर्ब बराबर हामी 8.5 खर्ब प्रशासनिक खर्च गरेर 1.5 खर्बको विकास गर्ने नेपाली भएका छौँ। हाम्रो काम गर्ने क्षमता कति छ, हाम्रो प्रशासनिक क्षमता कति छ, यसले कुरा प्रष्ट हुन्छ। मैले देख्दैछु 1 अरबको बजेटमा पनि हिजो अर्थमन्त्रीज्यूले 16 करोड मात्रै खर्च भएको छ भनेको छ, मलाई लाग्ला बढीमा 50 करोड मात्रै खर्च हुने जस्तो हामी देख्दैछौँ। यहाँ चिन्ताको विषय यो छ। अर्को कुरा तपाईँले वितरणमुखी एनजिओमुखी भन्नुभएको छ, मलाई लाग्दैन त्यहाँ त्यस्तो कार्यक्रम त कहीँ पनि देखिँदैन होला।
तर स्थानीय तहका जनताका जनप्रतिनिधिले नै भनेको यो एनजिओमुखी भयो।
अब कसरी भयो, कसरी उहाँ
भीमदत्त नगरपालिकाको मेयर आउनुभएको थियो होइन, बेतकोटको आउनुभएको थियो अशोकजी, उहाँहरूले त्यही प्रतिक्रिया दिनुभयो मलाई।
अब कसरी भन्नुभयो, के पोइन्टमा देख्नु भएको छ, मलाई त्यो खासै गैर सरकारी संस्थाहरूसित कोअर्डिनेसन गरिनेछ भन्ने त यो बजेटमा त देखिँदैन। योभन्दा पहिलेकोमा सर्ट टाइमको लागि केही कन्सल्टेन्ट सेवा सुविधाहरूलाई यसको डिपिआर तयार गर्नेदेखि लिएर यसको सोसियल स्टडी गर्नको लागि त्यो गरिएको देखिन्छ, किनकि त्यो तत्कालीन रूपमा मेकानिजम नहुँदा देखिन्छ। यसमा कहीँनिर पनि गैर सरकारी संस्थाहरूसँग र भनेर त्यस्तो छुट्टै बजेटिङको फन्ड गरेर उनीहरू मार्फत कार्यक्रम सञ्चालन गरिनेछ भन्ने देखिँदैन। तर साथीहरूले किन कसरी प्रतिक्रिया दिए उहाँ साथीहरूलाई नै थाहा होला, अनि कुनै एनजिओहरूलाई अनुदान दिने कार्यक्रम पनि यहाँ खासै देखिएको छैन। र अब त्यतिकै प्रतिक्रिया त मैले भन्न सक्दैन. तैपनि मैले एउटा कुरा के भन्न सक्छु भनेपछि अहिले हामी स्थानीय तहहरूसँग सहकार्यका साथ अगाडि बढेर र उनीहरूसँग पनि हामीले सहकार्य गर्नुपर्नेछ. उनीहरू जुन जुन स्थानीय तह जो आफैमा सक्षम छन् जस्तै तपाईँले नामै लिनुभयो भीमदत्त नगरपालिका होला, यहाँको महानगरपालिका होला, विगतका लामा अनुभव भएका नगरपालिकाहरू छन्, तिनीहरूसँग जो अनुभव छ, योग्य दक्ष जनशक्ति छ, त्यहाँ बजेटको अभाव पनि छ. तर कुनै 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 ठाउँको पालिकाहरूको त हेर्ने हो भने 50-60-70% भन्दा बढी खर्च भयो.
ओके प्राविधिक मित्रले टाइम चेकको संकेत गरिदिनुहोस्, म यतिखेर कार्यक्रममा छोटो टाइम चेकमा जान्छु. आदर्श तपाईँ यहाँ सम्पूर्णलाई स्वागत छ. यो छोटो टाइम चेकपछि कार्यक्रम तातो बहस यहाँ सुन्दै हुनुहुन्छ र तातो बहसमा हामी आर्थिक वर्ष 75-76 लागि प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रमसँगै प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोराले 25,06,00,00,000 रुपियाँको बजेट विनियोजन गरेर शीर्षकगत रूपमा जुन बजेट एलोकेसन गरिएको छ, बाँडफाँड गरिएको छ, यो विषयमा हामी कुराकानी गर्दैछौँ. खास गरी सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टीका लीलाधर भट्ट हुनुहुन्छ मान्यज्यू, मलाई त्यसै गरी प्रतिपक्षी दलको तर्फबाट नेपाली काङ्ग्रेसका नेता हामीसँग भरत बहादुर खड्का हुनुहुन्छ, उहाँहरू दुवैजनालाई म कार्यक्रममा पुनः वेलकम गर्छु, पुनः स्वागत छ. अब बजेटमा हामी खास गरी यो धेरै ठुलो छ यो पुस्तक त, यो विषयमा हामी गर्न सक्दैनौँ, तर केही कार्यक्रमको विषयमा संक्षिप्तमा कुराकानी गर्ने हो भने जस्तै शिक्षाको कुरा गरौँ. प्रदेश सरकारले चाहिँ अब भनौँ न सामुदायिक विद्यालयका कर्मचारीहरूको विषयमा पनि बोलेको छ, स्वयंसेविकाको न्यून पारिश्रमिक भयो भनेर उहाँहरूले अस्ति त्यही होटलमै पुगेर पनि अब त्यही सभा हलकै बाहिर पनि विरोध जनाइरहनु भएको थियो. 10,000 अब वार्षिक भने कति नै हो र उहाँहरूलाई सम्बोधन गर्न सकियो कि सकेन प्रदेश सरकारले खड्काजी?
मलाई के लाग्छ भन्दाखेरि अब त हामीले केन्द्रलाई दोष दिने धेरै कुराहरू अब छैन. वास्तवमा हिजो पनि विद्यालयहरू सरकारका हुन् भन्ने खालको कन्सेप्ट गयो, तर हाम्रा हुन् भन्ने कुरा कम्युनिटीले चाहिने त्यो दायित्व बोध गरेन, जसका कारणले कम्युनिटीलाई हस्तान्तरण गरिसकेपछि त्यसको व्यवस्थापनदेखि लिएर सबै कुराहरू कम्युनिटीलाई दिइसकेपछि नि त्यो किसिमको विकास होस्, आफ्नो स्कुललाई आफै कसरी व्यवस्थापन गर्ने र क्वालिटीको पढाइ कसरी गर्ने, स्कुलको व्यवस्थापन कसरी गर्ने भन्ने कुराको जिम्मेवारीको बोध अगाडि बढोस् र त्यो आवश्यकतालाई महसुस गरेर स्कुलहरू अगाडि बढ्नु, विद्यालय अगाडि बढ्नुपर्छ भन्ने मान्यताका साथ हामी अगाडि बढ्यौँ. अब हामीलाई चुनौती के छ भन्दा हिजो धेरै स्कुलहरू हामीले खोलेका छौँ, अब यसलाई कसरी संयोजन गर्ने? एउटा समस्या 7 नम्बर प्रदेशमा के हो भन्दा हाम्रो ग्रामीण लेभलमा विषयगत शिक्षकको कमी छ. साइन्स पढाउने, अङ्ग्रेजी पढाउने, गणित पढाउने टिचरहरूको, विषयगत शिक्षकहरूको धेरै कमी छ. कुनै ठाउँमा स्कुलमा चाहिने विद्यार्थी सङ्ख्या बढी छ, शिक्षक दरबन्दी कम छ. कुनै ठाउँमा शिक्षक बढी छन्, विद्यार्थी कम छन्. अब यी सबै विषयको गहिरो अध्ययन गरेर यसलाई सही ढङ्गले व्यवस्थापन गरेर हामीले शैक्षिक क्षेत्रमा एउटा कसरी व्यवस्थापन गर्ने, यो ठुलो चुनौती छ. शैक्षिक क्षेत्रमा के अराजकता पनि छ, यसलाई पनि रोक्नुपर्छ. अब शैक्षिक क्षेत्रहरूलाई, विद्यालयहरूलाई एउटा त्यही ढङ्गले हामीले व्यवस्थापन गरेर एउटा क्वालिटीको शिक्षा दिनुपर्ने चुनौती हामीसँग छ. लेख्न त धेरै कुरा लेख्यौँ होइन, त्यो लेखेर त्यो कुरालाई सम्बोधन गर्छ कि गर्दैन होइन? जस्तो यहाँ 10,000 रुपियाँ वार्षिक रूपमा दिने भनेर पनि लेखेका छौँ, र स्कुललाई सहायता भनेर पनि लेखेका छौँ, अनुदान भनेर पनि लेखेका छौँ. अब त्यो सही ढङ्गले त्यो अनुदान जान्छ कि जाँदैन, त्यो सहायता सही ढङ्गले जान्छ कि जाँदैन, यसका प्रक्रिया के हुने हगि? जस्तो यहाँ अहिले पनि हामी धेरै मान्छेले हामीसँग आशंका गरेका छन्, किनभने हाम्रो क्यारेक्टरलाई हेरेर, राजनीतिक दलका क्यारेक्टरलाई हेरेर अहिले पनि आशंका के गरेका छन् भने यो केही कुरा बजेटहरू पनि अझ डल्लो बजेट बाँकी छ होइन, अब यो बजेटको एलोकेसन हुँदा पनि त्यो धेरै कुरा आउँछ. त मलाई के लाग्छ भन्दाखेरि जस्तो स्थानीय तहका जनपदले पनि यसलाई एनजिओ र वितरणमुखी पनि किन भने होलान् भन्दाखेरि हाम्रो त्यो क्यारेक्टरलाई पनि, हाम्रो त्यो क्यारेक्टरले पनि त्यो काम हिजो गरेका हुनाले यही रूपले यो बजेट जान्छ कि भनेर आशंका गर्नु पनि स्वाभाविक हो. अहिले फेरि स्थानीय जनप्रतिनिधिहरू किन आक्रोशमा छन् भने सरकारले बजेट पनि घटाएको छ स्थानीय तहमा है, हिजोको भन्दा आज घटेको छ. त्यसैले पनि उनीहरूलाई पनि सर्वसाधारणमा बढोत्तरी होस् भन्नु सट्टा घटेको छ, एउटा त्यो पनि हुनसक्छ. त्यसैले मलाई के लाग्छ भन्दाखेरि यो वितरण गर्ने सवालमा सही ढङ्गले, संस्थागत ढङ्गले जनताका लागि त्यो जान्छ कि जाँदैन भन्ने कुरा शंका गर्ने
भने दुई वर्षमा साक्षर प्रदेश बनाउने भनेया छ लीलादर्जी सम्भव छ
सम्भव छ असम्भव छैन त्यसका किनकि यो अहिले नै परिकल्पना गरिएको होइन दुई वर्षमा नेपाललाई नै साक्षर देशको रूपमा
खास गरी बालबालिकालाई विद्यालय ल्याउँ टिकाउँ र सिकाउँ पछिल्लो समय जनप्रतिनिधिले नै आफै भर्ना पनि गरिरहनु भएको छ सामुदायिक विद्यालयमा अहिले हेर्ने हो भने सरकारी भन्दा अब तपाईँ पछिल्लो समय त प्राइभेट विद्यालयहरूको बढ्दो चाप पनि छ अब फेरि आकर्षण पनि मान्छेहरूको त्यही नै छ कसरी हामी गर्न सक्छौँ
सरकारीमा मात्र जाँदा साक्षरता हुँदैन होला साक्षर त जुनसुकै स्कुलमा गए पनि साक्षरताको कुरा हो र मलाई लाग्छ साक्षरताको सवालमा धेरै जिल्लाहरू धेरै लामो समयदेखि कार्यरत छन् त्यसमा काम गरिरहेछन् र मलाई लाग्छ त्यो इन्डिकेटर अनुसारले 95% त्यो पनि 15 वर्षदेखि नेपाल सरकारले 60 वर्षका बिचको साक्षर प्रतिशतको आधारमा निकाल्ने एउटा सूत्र होला त्यही आधारमा गरिएको छ र त्यो सम्भव जस्तो पनि लाग्छ किनकि मलाई थाहा छ मेरो जिल्ला बैतडी यसै महिनाभित्रै साक्षर जिल्ला पनि हुँदैछ र त्यो इन्डिकेटरहरूमा हामी लगातार हामी 10 वर्षदेखि काम गरिरहेछौँ त्यसले मलाई आशा छ यस बुझमा अर्को कुरा तपाईँले जनप्रतिनिधिको जहाँ स्थानीयको कुरा गर्नुभएको छ मलाई एउटा कुरा त हिजोको बजेटभन्दा आज कम किन भयो राज्यको ढुकुटीमा पैसा कति थियो राज्यको आर्थिक अवस्था कस्तो छ यो कुरा क्लियर छ
हैन स्वयंपत्र त निकाल्नु भएन त झपडजीले
दोस्रो कुरा क्लियर के हुनु जरुरी छ भनेपछि हाम्रो काम गर्ने कुरामा यो स्वयंसेविकाको विरोधको जस्तो कुरा गर्नुभएको छ हामी अहिले पनि के गर्दैछौँ भनेपछि मलाई मैले यो कुरामा मेरो सैद्धान्तिक रूपमा विमति पनि के छ भने कि अधिकार क्षेत्र कसको हो संविधानले स्पष्ट रूपमा अधिकार क्षेत्र तोकिदिएको छ स्थानीय स्वयंसेविका स्वास्थ्यका कर्मचारीहरू पालिकाका कर्मचारी हुन् कि प्रदेशका कर्मचारी हुन् या स्थानीय शिशु कक्षाका कर्मचारीहरू प्रदेशका हुन् कि पालिकाका हुन् र हाम्रो प्राथमिक स्वास्थ्य र प्राथमिक शिक्षा प्रदेशको अधिकार क्षेत्रभित्र पर्छ कि पालिकाको अधिकार क्षेत्रभित्र पर्छ अधिकार क्षेत्र क्लियर गरिसकेपछि अब पहिले 10,000 हामी अनुदान दिन्छौँ तपाईँहरूलाई एकमुष्ट भन्दाखेरि अब यो 10,000 पनि कम भयो भन्नु उहाँहरूको स्वाभाविक हो तर 10,000 होइन त्योमा 30,000, 40,000, 50,000 पनि दिन सक्ने राइट र योग्यता क्षमता र त्यसको पैसा स्रोत खोज्ने भने स्थानीय तहहरूले किनकि स्थानीय तहले उहाँलाई नियुक्ति दिने हो र स्थानीय तहले नै अवकाश दिन सक्ने व्यवस्था भएको हुनाले यो प्रदेश सरकारको तर्फबाट अझ प्रदेश यसले यस्तो भनेको होइन कि तलको स्थानीय तहको सरकारले गरेका निर्णयहरूमा यति मात्रै दिनुपर्छ भनेको होइन यसलाई अन्यथा यसरी
बुझ्नु गुनासो गर्नुभएको थियो
दोस्रो कुरा मैले के भन्छु भनेपछि यो प्रदेश सरकारमध्ये 7 प्रदेशमध्ये स्वयंसेविका र न्यून स्कुलका कर्मचारीहरूको बढाउने पहिलो प्रदेश पनि हो पहिलो प्रदेश पनि हो 7 प्रदेशमध्ये अनुदानमा पनि न्यून स्तरका कर्मचारीहरूको त्यो अनुदान रूपमा एकमुष्ट दिने पनि पहिलो प्रदेश
कमसेकम 1,200,000 पनि भइदिए भयो 850 मात्र भयो
30,000 तलब खाने माविका टिचरलाई पनि कमै भएको छ किनकि पनि उहाँहरूले पनि भनिरहे राख्नु भएको छ तलब वृद्धि भएन भने र हाम्रो स्रोत के हो त मुख्य रूपमा के हो भने यो वास्तविक 6,000 दिएर उनीहरूको पेट पाल्दैन यो कुरा हामीले जानेछौँ स्वयं अब तर पारिश्रमिक रूपमा त्यसमा पनि स्वयंसेविक भन्दा पनि पारिश्रमिक रूपमा काम गरेका मान्छेहरूको त पुग्दै पुग्दैन यो पनि हामीले जानेछौँ
अब एउटा कुरा पहाडी 7 जिल्लामा झन्डै 16 प्रदेश सभाका निर्वाचन क्षेत्रहरू मध्ये अत्याधुनिक उपकरणसहितको एम्बुलेन्स सञ्चालन गर्नका निम्ति यो राम्रो कार्यक्रम ल्याउनु भएको छ भनेर स्वागत पनि भएको छ झन्डै 6,40,00,000 विनियोजन गरिया छ यसले पहाडी जनतालाई राहत पाउँछन् कि हस्पिटल निर्माण गर्नु पर्थ्यो भन्ने
हस्पिटलको रूपमा पनि प्राविधिक विश्वविद्यालयको कुरा आएछ ट्रमा सेन्टरको अध्ययनको कुरा आएछ
अस्पताल सेन्टरहरू स्थापना
अध्ययनको कुरा आएछ घुम्ती सर्जर शिविरहरू सञ्चालन गर्ने कुरा आएछ हस्पिटल 1 महिना 1 वर्ष 1 दिनमा बन्ने कुरा होइन तबसम्मका लागि हामीले हस्पिटल बनाउने भने अहिले सुरु गर्ने भने 5 वर्ष लाग्छ जहिले अहिले मेडिकल कलेज सुरु भएको छ
16 स्थानीय प्रदेश सभाका लागि भनौँ न प्रदेश सभाका लागि प्रत्येक सभा अन्तर्गत एउटा एम्बुलेन्स जान्छ के हुन्छ
पनि हुनसक्छ दुईटा पनि हुनसक्छ त्यसको मूल्यको कति पर्छ
6,40,00,000 कतिवटा आउँछ
होला त्यसको त मूल्य निर्धारणमा उनीहरूले अनुमानित मूल्यको आधारमा राख्या होला त्यो किन गरियो होला भने तराईमा एउटै गाउँपालिकामा 2-3 एम्बुलेन्स पनि छन् पहाडी जिल्लाहरूमा अझै पनि एम्बुलेन्स छैन त्यसको लागि राखिया हो त्यसका साथसाथै अर्को कुरा पनि त्यहाँ राखिया छ तपाईँले उठान गर्नु भएन त्यो एयरक्राफ्ट हामी एयर लिफ्टिङ भनेर भनेको छ एयर लिफ्टिङ भनेको के भनेपछि जस्तै पहाडका जिल्लामा अहिले अचानक कुनै दुर्घटना भयो सर्पडंश भयो र त्यहाँबाट नेपालगञ्ज या काठमाडौँ लग्नु पर्ने 1-1.5 घन्टामा छ भने त्यहाँको गरिब परिवारले लिन सक्दैन अहिले 1 करोड रुपियाँ विनियोजित गरिएको छ यो पक्ष के हो भने ठुलो दुर्घटना परेका पहाडका दुर्गम जिल्लाहरू गाउँहरूमा र सर्पडङ्ग भएका या ठुलो हार्ट एटेकदेखि त्यस्ता बिमारीहरू कुनै छन् भने त्यो पैसा लाग्ने जो हेलिकप्टरको खर्च छ जो 4-5-6 लाख रुपियाँ लाग्छ त्यो पैसालाई हामी अहिले प्रारम्भिक रूपमा यो न्यूनतम अहिले 1 करोड रुपियाँ राखेका छ भने यो नै पनि के हो भने हामी पहाडका जिल्लाका मान्यहरूको कुरालाई सरकारले सुनेको छ है भन्ने कुरा
चुनावको बिचमा बोलेको कुरालाई चाहिँ यसरी पनि सम्बोधन गर्नुपर्छ भनेर यो एलोकेसन गरिया पो हो कि
चुनावका बिचमा त जनताका समस्या भन्ने त हो नि, जनताका समस्या देखेर त भन्ने हो नि
कुरा भन्ने कुरा हो। यो कार्यक्रमलाई कसरी हेर्नु भएको छ, खास गरी 16 प्रदेश सभाका लागि भनौँ 6 करोड 40 र एयरलिफ्टिङको कुरा पनि गरिएको छ।
यो कुरा त राम्रो कुरा हो नि, अब जस्तो एयरलिफ्टिङको कुरा छ,
अस्पतालमा ट्रामा सेन्टरको कुरा, एम्बुलेन्सको कुरा गरिएको छ।
तर मैले अर्को कुरा पनि भनिएको थिएँ यसको साथसाथै, के कुरा उठाएको थिएँ भन्दाखेरि मैले लिखित रूपमा पनि हाम्रो पार्टीले दिएका थियौँ संसदीय दलले, र यो सिटी स्क्यान होइन, अब जहाँ जस्तो सिटी स्क्यान राख्दा राम्रो हुन्छ, अहिले सानोतिनो कुरा केही हुँदा इन्जुरी केही हुँदाखेरि कोहलपुर दौड्नुपर्ने बाध्यता छ 7 नम्बर प्रदेशको। हामीले यहाँ कहाँ सबै हस्पिटलमा अहिले त्यो जनशक्ति नहोला, त कुनै न कुनै ठाउँमा यसै 7 नम्बर प्रदेशमा यो व्यवस्था पनि गर्दा राम्रो हुन्छ। यो जो एम्बुलेन्सको कुरा, एयरलिफ्टिङ राम्रो कुरा हो, राम्रो कुरालाई त राम्रो कुरा भन्नु पऱ्यो नि, र यसलाई अब कसरी चाहिने लागू गर्न सकिन्छ, भोलि न्यायचित तरिकाले त्यो लागू हुन्छ कि हुँदैन, त्यसको सही ढङ्गको व्यवस्थापन हुन्छ कि हुँदैन, त्यो त्यो कुरा हामीले हेर्न बाँकी छ। कार्यक्रम त राम्रो हो, एम्बुलेन्स राख्नु, ल्याउनु, एयरलिफ्टिङ गर्नु, सारा कुराहरू। र अर्को कुरा के छ भन्दाखेरि सिटी स्क्यानको पनि यहाँ बन्दोबस्त जहाँ जनशक्ति छ त्यो भइदिएको भए अझ मान्छेलाई 7 नम्बर प्रदेशलाई राहत हुन्थ्यो। अब हुन त नेपाल सरकारले पनि पहिल्यै पनि निर्धारण गरेको छ, हरेक गाउँमा, हरेक गाउँपालिकामा एउटा 1500 हस्पिटलको चाहिने अवधारणा लिएको छ होइन। अब अवधारणा त हामी लियौँ, अब कहिलेबाट हामी सुरु गर्छौँ हेर्नुहोस्। र नीति एउटा कुरो हो, त नीति अनुसारको हाम्रो काम समयमा आउनु पर्यो, व्यवस्थापन गर्नु पर्यो। त्यसैले अर्को कुरा पनि के छ भन्दाखेरि, यो भनिरहँदा यही कुरा मात्र भनिरहने हो भने 5 वर्षमा आखिरी प्रदेश सरकारको पनि औचित्य रहन सक्दैन, बजेट आउला, विनियोजन गरौँला, नीति ल्याउला, यसको प्रतिफल आएन भने हामी यही कुरा दोहोऱ्याउनु राम्रो हुँदैन। अब यसको लागि त मैले देखेको कुरा, सङ्घ प्रदेश र स्थानीय सरकारहरूका बिचमा सबै कुराको चाहिँ क्लियर बाँडफाँड हुनु जरुरी छ। जस्तो अब प्रदेश सरकारको स्पेसको कुरा छ, अब कस्तो खालको योजना प्रदेश सरकारले लिने, उसको कार्यक्षेत्र के हो होइन। अहिले हेर्ने हो भने प्रदेश सरकार मलाई लाग्छ यो बिचमा छ, यसको आफ्नो कुन ठाउँ हो भन्ने कुरा पनि अहिले क्लियर भएको छैन। त्यसको लागि
अल्पकालीन बजेटको झन्डै 10% मात्र कार्यान्वयन भएको छ। हेर्नुहोस् त अस्तिको बजेट
हामीले त्यो कुरा पनि भनेका थियौँ कि यिनै 3-4 विषय मैले पहिला उठान गरेका विषयहरूको व्यवस्थापन तपाईँहरूले गरेन भने यो बजेटको रिजल्ट आउँदैन। जस्तो यहाँ पनि जति व्यवस्थापन गरेको छ, यी 2-4 यो 4 कुरालाई राम्रो संयोजन गरेन भने यो पनि 15-20% भन्दा बढी खर्च हुन सक्छ।
अन्त्य अन्त्यमा छ, मैले लीलाधरजीलाई एउटै कुरा, खास गरी भौतिक पूर्वाधारको सबैलाई चासो हुन्छ, 5,53,51,00,000 रुपियाँ विनियोजन गरिएको छ, खास गरी भौतिक पूर्वाधारको दृष्टिकोणले पछाडि परेको प्रदेशमा सडक, खानेपानी, सिँचाइ, ऊर्जा र तटबन्धका पूर्वाधार निर्माणको लागि भने यो बजेटको ठुलो अंश पनि हो, तपाईँलाई थाहा छ।
मलाई लाग्छ जति हुनुपर्ने हो त्यसमा अलिक कमी पनि छ, 7 अर्ब हारिमा भौतिक पूर्वाधारको जानुपर्छ भन्ने यो बजेटकोमा। अब त्यसमा पनि अब प्रशासनिक रूपमा अलिक बढी खर्च हुन सक्ने सम्भावना पनि देखिएको छ, र राजस्वको असुली दर पनि केही कमी हुनसक्छ भन्ने हिसाबले अब भौतिक पूर्वाधारमा एग्रिमेन्ट अनुदानका कुराहरू पनि छन्, त्यो निश्चित कार्यक्रमहरूलाई दिनै पर्ने कुराहरू हुँदाखेरि पनि भौतिक पूर्वाधारमा त्यो अंश परेको हुनसक्छ। तर मलाई लाग्छ भौतिक पूर्वाधारभित्रको प्रशासनिक खर्चमा धेरै ठुलो बजेट छैन, 4%-5% मात्रै भौतिक पूर्वाधारमा खर्च देखिन्छ, र जसले गर्दा अब भौतिक पूर्वाधारमा हामी यो मेकानिजमको बारेमा हामी क्लियर भयौँ भने यसलाई कार्यान्वयन गरेको कुरा देखिने पनि त्यही क्षेत्रमा हो, र त्यो विकासमा अहिलेसम्म भौतिक प्रगति नहुने क्षेत्र पनि त्यही हो, तर प्रगति हुन सक्ने र यो परिवर्तन गर्न सक्ने पनि क्षेत्र भएको हुनाले पनि सबभन्दा पहिले उहाँ मान्यज्यूले भने जस्तै कुरा के हो भने यो राजपत्रमा प्रकाशित गर्नेदेखि, कार्यविधि बनाउनेदेखि, यो नीति नियमलाई यति दिनभित्र निश्चित गरिसक्ने भने अनिवार्य तर बाध्यता गरिसक्नु, त्यसको बारेमा पनि सत्तारूढ दलहरूभित्र पनि अहिले छ, र हामीले समयमै यसको कार्यविधि बनाउने र समयमै आएका विधेयकहरूलाई पनि पारित गर्ने र यसलाई राजपत्रमा प्रकाशित गर्ने पनि डेट फिक्स गर्ने, यी कुराहरूलाई हामी व्यवस्थापन कुरामा अब बढी ध्यान दिनुपर्ने हुन्छ। र मुख्य रूपमा यो नयाँ भएको हुनाले पनि नेपालमा यसलाई हामी
अब प्रदेशलाई समृद्ध बनाउनु छ, भरतजी तपाईँलाई पनि थाहा छ, मान्यज्यू भट्टजीलाई पनि थाहा छ। अन्त्यमा खास गरी मैले एउटा मात्रै प्रश्न यहाँले जोडेँ, प्रदेशलाई समृद्ध बनाउने कुरा, गड्डा चौकी, अतरिया, चिसा पानी लग्ने कुरा, भौतिक पूर्वाधारका लागि 5,03,00,000 रुपियाँ छुट्याएको छ, यसलाई कसरी हेर्नु भएको छ भरतजी?
नै यो राम्रो कुरा हो, त्यति मात्र होइन, यो यसका साथसाथै
अनेकौँ कार्यक्रमहरू छ,
यो ठिक ठिक छ, यो गल्टाचोकीदेखि लिएर उता बाटोलाई विस्तार गर्ने कुरा राम्रो
छ लेनको बनाउने भने,
र अब यहाँका सीमाका चाहिने सिमानाहरूलाई पनि व्यवस्थित गर्ने कुरा छन्। त्यति मात्र होइन, बछौँदेखि ओनवे जस्ता पहाडी जिल्लाका बाटाहरू छन्, जस्तो दार्चुला जाँदाखेरि ओनवे जस्तो छ, बैतडी बझाङ जाँदाखेरि अति केही परिस्थिति छ, बाजुरा त्यस्तै परिस्थिति छ। अब यी बाटालाई पनि प्रविधिक रूपमा चाहिने डबल लेनका बाटाहरूतिर पनि हामीले उन्मुख गराउनु जरुरी छ। किन भन्दाखेरि एउटा कुरो मलाई के लाग्छ भन्दाखेरि, यो सडक भनेको चाहिने विकासको चाहिने ब्याकबोन हो, मेरुदण्ड। सडक बिना कुनै पनि काम अगाडि बढ्न सक्दैन, त्यसैले यसलाई हामी प्राथमिकता दियौँ भन्ने मेरो मान्यता। तर मलाई अलिकति त्यो चित्त दुखिया छ भन्दाखेरि, जस्तो यो धनगढी खुटिया जो सडक छ, त्यो रणनीतिक सडक पनि हो, ताक्लाकोट जोडिने त्यो रणनीतिक सडकलाई पनि यसले प्राथमिकता दिनुपर्ने थियो, त्यो समय आएन। त्यसैले गर्दा यस्ता कुराहरूलाई पनि सोच्नुपर्छ जस्तो मलाई लाग्छ। यसमा अब सरकारको नेतृत्वको भूमिकाले यसको सफलता र असफलताले निर्धारण गर्छ। एउटा प्रतिपक्ष भएर पनि यो बजेट सफल होस्, यसको प्रतिफल राम्रो होस् भन्ने मेरो शुभकामना।
अन्त्यमा बाटोजी के छ भन्नु पर्छ बजेटको बारेमा?
कार्यान्वयनकै कुरामा हामी सबभन्दा
विशेष ध्यान दिन्छौँ।
सडकका मुख्य सडकहरूको कुरा छ, राष्ट्रिय महत्त्वका सडकहरू सङ्घीय सरकारको र मुख्य सडकहरू मुख्य आइडियाहरूलाई सङ्घीय सरकारको अधीन पर्ने भावनाहरू यो सम्बोधनको भाग हो, र आगामी दिनहरूमा पनि प्रदेश सरकारमा चलाउनु पर्ने को हो र स्थानीयमा पर्ने को हो र सङ्घीय पर्ने को हो भन्ने जरुर क्लियर हुन्छ।
स्थानीय तहका जनप्रतिनिधि चित्त दुखाछन्, के छ भन्नुपर्ने?
अधिकार क्षेत्र क्लियर हुने बित्तिकै, बाँडफाँड हुने बित्तिकै सबै कुरा चित्त दुखाउनु पर्दैन। परिस्थिति यो अझै काम गर्न सकिने, यो भौतिक संरचनाहरू धेरै निर्माण भएन, यहाँको मेकानिजम तयार भएन।
चुनावको बिचमा घोषणा गरे तपाईँहरूले, चुनावको बिचमा घोषणा गरेका कुरा, जनताको बिचमा प्रतिबद्धता गरेका कुरा यो बजेटमा आउन सकेन भन्नेहरू पनि छन्। थ्याङ्क यू सो मच, थ्याङ्क यू सो मच। बजेटको यो बहसमा आइदिनु भयो, म यहाँहरू दुवैजनालाई म आभार व्यक्त गर्छु। थ्याङ्क यू सो मच समय दिनु। हस्, थ्याङ्क यू। आदरणीय श्रोता, आजको यो तातो बहसमा हामीले आर्थिक वर्ष 75-76 लागि प्रदेश सरकारले ल्याएको मित्रता कार्यक्रम र आर्थिक मामिला तथा योजना मन्त्रालयले ल्याएको 25,06,00,00,000 रुपियाँको बजेटको समीक्षा व्याख्या विश्लेषण गर्यो। हामीसँग अतिथिको रूपमा प्रतिपक्ष दल नेपाली काङ्ग्रेसका नेता भरत बहादुर खड्का र त्यसै गरी सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टीका मान्य सांसद हुनुहुन्थ्यो। हामीसँग दुवैजना लीलाधर भट्ट हुनुहुन्थ्यो, उहाँहरू दुवैजनासँगको यो तातो बहसँगै म पनि बिदा भएको छु। नमस्कार।